नमस्कार रेडियो नेपालको दैनिक प्रभातकालीन प्रस्तुति कार्यक्रम अन्तरसंवादमा स्वागत छ म सन्तोष रेग्मी संघीय संसदको वर्षीय अधिवेशन आज शुरू हुँदैछ राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गर्नुभए अनुरूप आज अपरान्ह संसद भवन नयाँ बानेश्वरमा बजेट अधिवेशन शुरू हुनेछ संसद सचिवालयले बैठकको तयारी अन्तिममा पुर्याएको जनाएको छ दलहरूका प्रमुख सचेतक बीच हिजो साँझ वर्षीय अधिवेशनका विभिन्न विषयमा छलफल भएको छ यो अधिवेशनमा आगामी जेठ 2 गते सरकारको नीति तथा कार्यक्रम ल्याउने तथा संवैधानिक व्यवस्था अनुरूप जेठ 15 गते बजेट ल्याउने कार्यसूची छ कोरोना संक्रमणको विशेष परिस्थिति भएकाले यसपटकको संसद बैठक र वर्षीय अधिवेशनलाई महत्वपूर्ण रूपमा हेरिएको छ संसद बैठक संसदको कार्यसूची संसदीय प्रक्रिया आगामी वर्षको नीति तथा कार्यक्रम एवं बजेट लगायतका विषयमा आजको अन्तरसंवादमा हामी केन्द्रित हुनेछौ कुराकानीका लागि हामीसँग प्रत्यक्ष सम्पर्कमा हुनुहुन्छ पूर्व सभामुख एवं सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका संसदीय दलका उपनेता सुभाष चन्द्र नेमान नेमानज्यू संघीय संसदको बजेट अधिवेशन आज शुरू हुँदैछ आज अपरान्ह संसद भवन नयाँ बानेश्वरमा बजेट अधिवेशन शुरू हुनेछ बजेट अधिवेशन अघि हिजो सांसदहरूको कोरोना परीक्षण पनि गरिएको छ संसद सचिवालयले बैठकको तयारी अन्तिममा पुर्याएको जनाएको छ दलहरूका प्रमुख सचेतकहरू बीचमा पनि हिजो साँझ वर्षीय अधिवेशनका विभिन्न विषयमा छलफल भएको छ हामी आज संसद बैठक संसदको कार्यसूची संसदीय प्रक्रिया आगामी वर्षको नीति तथा कार्यक्रम एवं बजेट लगायतका विषयमा कुराकानी गर्नेछौ कुराकानीका लागि हामीसँग प्रत्यक्ष सम्पर्कमा जोडिनु भएको छ पूर्व सभामुख एवं सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका संसदीय दलका उपनेता सुभाष चन्द्र नेमानज्यू स्वागत छ यहाँलाई
हजुर धन्यवाद नमस्कार
अब आजदेखि संसदमा वर्षीय अधिवेशन शुरू हुँदैछ संसदको वर्षीय अधिवेशन संसदको वर्षीय अधिवेशनका प्रारम्भमा अब कार्यसूचीहरू तय गरिएका छन् आजको कार्यसूचीमा मूलत दुईवटा सन्दर्भमा राखिएको छ र अब यो मूलत नीति तथा कार्यक्रम र बजेटमा केन्द्रित हुनेछ प्रारम्भमा आजको बैठक अब कसरी अगाडि बढ्छ यसका प्रक्रियाहरू के हुनेछन् यहाँ लामो समय सभामुख हुनुभयो त्यसै गरी संविधान सभाको अध्यक्षको महत्वपूर्ण जिम्मेवारी पनि यहाँले सम्हाल्नुभयो
हजुर अब आजबाट संसदको संघीय संसदको वर्षीय अधिवेशन शुरू भइरहेको छ त्यसको लागि आवश्यक तयारीहरू भएका छन् र त्यस सन्दर्भमा दलहरूको बीचमा छलफल भएको छ सभामुखजीले कार्यव्यवस्थाको बैठक पटक पटक राख्नुभएको छ हिजै मात्रै पनि बैठक बसेको छ कार्यसूचीलाई लिएर प्रक्रियालाई लिएर र अहिलेको विशेष अवस्थामा कोरोनासँग सम्बन्धित स्वास्थ्यको संवेदनशीलतालाई पनि ध्यानमा राखिएको छ यो सबै सन्दर्भहरूमा तयारी भएको छ र आजबाट बैठक शुरू हुँदैछ
मूलत अब आज जुन चाहिँ सरकारले जुन अध्यादेश जारी गर्यो र खारेज गर्यो त्यसलाई टेबल गर्ने भन्ने खालको कुरा छ अब त्यसको प्रक्रिया के हुन्छ अब त्यो संसदमा लगेर इन्डोर्स गराएर त्यसलाई फेरि चाहिँ प्रक्रियामा लगिनेछ के हुन्छ त्यो
खारेज भएको अध्यादेश त खारेज भइसकेको छ
हजुर
मलाई लाग्छ त्यो खारेजीले केही प्रश्न उब्जाएको छ कानूनी रूपमा
हजुर
त्यो चाहिँ के हो त भन्दा त्यो अध्यादेशले जे कुरालाई खारेज गरेको थियो त्यो अध्यादेश आफै खारेज हुन पुग्दा त्यो अध्यादेशले खारेज गरेको कानुनी व्यवस्थालाई के गर्ने भन्ने कानुनी प्रश्न छ त्यो सन्दर्भमा हाम्रो चलन भने त्यसलाई फेरि जगाउनु पर्ने हाम्रो व्यवस्था छ त्यो सन्दर्भमा सायद त्यसलाई जगाउने सम्बन्धी केही व्यवस्था सरकारले गरेको हुनुपर्छ त्यो जगाउने जुन प्रक्रिया सरकारले अप्नाएको छ त्यसलाई संसदमा टेबल गर्ने हाम्रो व्यवस्था छ त्यही अनुसार त्यो पनि टेबल गर्नेतर्फ सरकारको तयारी होला जस्तो लाग्छ मलाई
प्रक्रियामै केन्द्रित हौ अब आज जुन बैठक अगाडि बस्नेछ र अगाडि बढ्नेछ अब त्यसमा आज जुन यहाँले पनि अघि उल्लेख गर्नुभयो कि कार्यव्यवस्था परामर्श समितिको बैठक भयो यहाँ संसदीय दलको उपनेता पनि हुनुहुन्छ सत्तारूढ नेकपाको प्रधानमन्त्रीको जुन खालको व्यस्तता छ अब यहाँहरूको भूमिका के हुन्छ त्यो बैठकलाई चाहिँ अब भनौँ न कार्यसूची अनुसार अगाडि बढाउने सन्दर्भमा विपक्षी दलका नेताहरूको यहाँहरूको भूमिका कसरी हुन्छ, कसरी समन्वय गरिरहनु भएको छ विपक्षी दलका नेताहरूसँग यहाँहरूले?
कार्यव्यवस्थामा यसबारेमा छलफल भएका छन् र आवश्यक तयारीहरू भएका छन्। एक प्रकारले संसदमा रहेका दलहरूको बीचमा एउटा समझदारी छ, त्यसै अनुसार हामी अगाडि बढ्छौ। जहाँसम्म सरकारको कुरा छ, मलाई जानकारी भए अनुसार प्रधानमन्त्रीजीले यी कतिपय प्रसंगमा दलहरूसँग पनि सम्पर्क गर्नुभएको छ र हामी त्यही प्रक्रियामा अगाडि बढ्छौ। अब अहिले संसदको यो अघिल्लो चरणमा मुख्यत गम्भीर तर औपचारिक कार्यक्रमहरू तय छन्। प्री बजेट छलफल, जसलाई पूर्व बजेट छलफल भनेर हामीले व्यवस्था गरेका छौं, अनि वर्षभरिको लागि सरकारको नीति तथा कार्यक्रम, त्यस पछाडि जेठ 15 गते बजेट प्रस्तुत गर्ने। त्यसैले जेठ 15 सम्मका कार्यक्रमहरू त लगभग तय नै भएको अवस्था छ। यी नै आधारमा हामी संसदमा अगाडि बढ्छौ।
जस्तो अब अहिले भनौँ न दलहरूका बीचमा संसद नबस्दाका सन्दर्भमा पनि र यो कोरोनाको विषम परिस्थितिका बीचमा पनि कतिपय कुराहरू असमझदारीहरू देखिएका छन्, असन्तुष्टिहरू जस्तो देखिएको छ कि संसद बस्यो भने हामीले यो कुरा उठाउनेछौँ त्यो कुरा उठाउनेछौँ। अब कतिपयले आम संचार माध्यममा हामीले यसो हेर्छौँ होइन, यो संसदलाई चाहिँ त्यहाँ हामी यो विषयलाई महत्वपूर्ण हिसाबले उठाउनेछौँ। अब यो यी कुराहरू गर्दाखेरि अहिले यहाँले भन्नुभएको प्री बजेट छलफलको सन्दर्भ, त्यसै गरी नीति तथा कार्यक्रमको सन्दर्भ र बजेटको सन्दर्भ, त्योमाथि यो एउटा चाहिँ भनौँ न सामान्य समय होइन, यो विषम परिस्थिति हो। यस वर्षको बजेटलाई निकै महत्वका रूपमा हेरिएको छ र हेर्नु पनि पर्छ र बजेट विशेष गर्नुपर्छ भन्ने सन्दर्भमा पनि छलफलहरू भएकै छन्। यसले कहीँ कतै समस्याहरू ल्याउने, संसदका बैठकहरूलाई चाहिँ प्रभावित पार्ने, अथवा उपस्थितिकै सन्दर्भमा पनि होइन हामी चाहिँ उपस्थित हुँदैनौँ भन्ने खालको वातावरण बन्छ, या यहाँहरूले हिजो यो संसद बैठक बस्नु अघि हिजो गर्नुभएका छलफल, यहाँले अहिले उल्लेख गर्नुभयो प्रधानमन्त्रीले गर्नुभएका छलफल, यसले वातावरण सहज बनाउँछ?
सबभन्दा पहिले कुरा त तपाईँले संकेत गर्नुभयो, त्यस सम्बन्धी केही प्राविधिक अप्ठ्याराहरू नै त्यो छन्, देखिएका छन्, हामीले महसुस गरिरहेछौँ। जस्तो कुनै पनि अधिवेशन बस्नुभन्दा अगाडि अथवा सुरुमा र अधिवेशन टुङ्गिने बेलामा अन्तिममा पनि औपचारिक रूपमै संसद दलको बैठक बस्ने हाम्रो व्यवस्था छ, तर यति बेला ठूला दलहरूलाई संसद दलको बैठक राख्ने सन्दर्भमा अप्ठ्यारा देखिएका छन्। किनभने देश कोरोनाको गम्भीर अवस्थामा छ, कोरोना विरूद्ध सिङ्गो देश लडिरहेको छ, त्यसको लागि देश लकडाउनमा छ र स्वाभाविक रूपमा संसद अधिवेशन आह्वान भएको सन्दर्भमा हामीले त्यहाँ भाग लिँदाका केही अप्ठ्याराहरू पनि छन्, ती प्राविधिक कामहरू पनि मिलाउने काम भइरहेका छन् भने त्यो अधिवेशनमा भाग लिने क्रममा हामीले हाम्रो संसद दलको आयोजना गर्नुपर्ने हाम्रो निकै ठूलो संख्या छ। राष्ट्रसभा र प्रतिनिधिसभा गरिकन धेरै ठूलो संख्यामा हाम्रा सांसदहरू छन्। त्यो संसद दलको बैठक कसरी राख्ने भन्ने बारेमा पनि हामी बीचमा छलफल छ र प्राविधिक अप्ठ्यारो देखा परेको छ। किनभने त्यो संसद दलको बैठक राख्नलाई उदाहरणको लागि हामीले त्यही संसदको बानेश्वरको लोसे हल प्रयोग गर्ने चलन हो, प्रतिपक्षले पनि हामीले पनि, तर संख्याको कारणले गर्दा हामीलाई कसरी त्यो संसद दल बैठक राख्ने त्यसको लागि पनि हामीले फरक फरक समूह समूह विभाजन गरेर राख्ने कि, किनभने एकैचोटि राख्न त कुनै ठाउँ नै उपलब्ध छैन, सोसियल डिस्टेन्स मेन्टेन गर्नु पर्यो, यस्ता किसिमका समस्याहरू पनि हाम्रो अगाडि छ।
अब यसमा भन्नु न अन्य दलहरूको सन्दर्भ अन्य दलहरूको असन्तुष्टिको कुरा त छँदैछ तर यहाँहरूका पार्टीका बीचमा पनि जुन खालको असन्तुष्टिहरू बाहिर आएका छन् भित्र के भएको छ त्यो त थाहा छैन तर जसरी बाहिर आएको छ त्यसले यो बैठकलाई कहीँ न कहीँ प्रभावित पार्छ कि अथवा त्यो अवस्था आउँदैन
अब पार्टीभित्र दलभित्र प्रश्नहरू उठेको छ भन्ने जुन कुरा छ त्यो भन्ने बित्तिकै स्वाभाविक रूपमा सांसदहरू संसदमा उपस्थित छन् त्यसैले स्वाभाविक रूपमा ती प्रसंगहरू त उठ्छन् नै होला त्यसले संसद दलको आन्तरिक जीवनमा पनि त्यसले प्रश्नहरू उठिरहेका हुन सक्छन् मलाई लाग्छ त्यसलाई त्यसतर्फ दल सचेत छ हाम्रा नेताहरू सचेत हुनुहुन्छ हाम्रा दुई अध्यक्ष एकजना प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उहाँहरूको यसतर्फ ध्यान गएको हुनुपर्छ र यसतर्फ उहाँहरूले आवश्यक सम्बोधनको तयारी गरेको हुनुपर्छ भन्ने मलाई लाग्छ
अब यो पालिको नीति र कार्यक्रममा केन्द्रित हौ निकै आम चासो छ निकै महत्वपूर्ण मुद्दाहरू छन् हामी विगतको जस्तो सामान्य अवस्थामा छैनौ यो पालिको नीति तथा कार्यक्रम कसरी केन्द्रित हुनुपर्छ कसरी हुने तयारी भइरहेको छ
सबभन्दा पहिलो कुरा त एउटा कुरा म सुरुमै राखौं हामी एउटा एकदमै चुनौतीपूर्ण जटिल अवस्थामा अहिले उभिएका छौं मैले अघि नै भने सिङ्गो देश कोरोना विरूद्ध लड़िरहेको छ विश्व नै अहिले कोरोना विरूद्ध लड़िरहेको छ कोरोना विरूद्ध लड़िरहेको अवस्थामा विश्वका ठूला ठूला देशहरू पनि अहिले साह्रै अप्ठ्यारो अवस्थामा छन् चुनौतीको अवस्थामा छ हाम्रो छिमेकी भारतमै यो समस्याले भारत धेरै आक्रान्त बनिरहेको अवस्था छ र राम्रो सम्बन्ध भएको र खुला सिमाना भएको हामी नेपालमा यसलाई लिएर जुझिरहेका छौं तर यो लडाईँमा हामीले राम्रो सफलता हासिल गरेका छौं तर पछिल्लो समय संक्रमण बढेको छ आज तपाईँ हामी कुरा गरिरहँदा सायद 100 संख्या नागेको छ 101 संक्रमण पुगेको अवस्था छ कतिपय निको भएर फर्किनु भएको छ र हामी सबैको प्रयासले यो संक्रमणमा परेकाहरू सबै सामान्य अवस्थामा छन् उहाँहरूको उपचार भइरहेको छ एकजनाको पनि मृत्यु भएको छैन गम्भीर अवस्थामा हुनुहुन्न भेन्टिलेटर आइसियूमा कसैलाई पनि राख्नुपर्ने अवस्था छैन यो सफलता हो तर सँगसँगै संक्रमण जुन ढंगले बढ़िरहेको छ त्यो हाम्रो अगाडिको जटिलता र चुनौती हो यो अवस्थामा सिङ्गो देश एकजुट भएर यसको विरूद्धमा लड्नु बाहेक हाम्रो अगाडि विकल्प छैन त्यसैले अन्य देशहरूमा पनि र त्यही अनुसार हाम्रोमा पनि यो लड़ाईमा सत्तापक्ष प्रतिपक्ष सबै एक ठाउँमा उभिएको अवस्था छ त्यसैले मलाई लाग्छ यस्तो जटिल अवस्थामा सिङ्गो देश एकजुट भएर अगाडि उभिन्छ अब जहाँसम्म नीति कार्यक्रमको प्रसंग छ यही सन्दर्भमा हाम्रो अगाडि देखा परेका समस्यालाई समाधान गर्न सम्बोधन गर्न सिङ्गो देश एकजुट हुनुपर्छ र त्यही आधारमा उभिएर हामी यसलाई कसरी सम्बोधन गर्नुपर्छ भन्ने बारेमा छलफल गर्दै अगाडि बढ्नुपर्छ हामीले कोरोनालाई सम्बोधन गर्ने गरिकन नीति कार्यक्रममा व्यवस्था हुन्छ हुनुपर्छ त्यसै गरेर बजेटको पनि विशेष व्यवस्था हुनुपर्छ यस कुरामा विवाद छैन र स्वाभाविक रूपमा लोकतन्त्रमा कतिपय कुराहरू आउँछन् नै विवादका कुराहरू आउँछन् छलफलका कुराहरू हुन्छन् तर यति हुँदाहुँदै पनि कोरोना विरूद्ध हामी एक भएर लड्छौं भन्ने कुराको सन्दर्भमा नै यी कुराहरूलाई हेर्नुपर्छ भन्ने लाग्छ
आदरणीय श्रोता हामी रेडियो नेपालको दैनिक प्रभातकालीन प्रस्तुति कार्यक्रम अन्तरसंवादमा छौं। अन्तरसंवादमा आज हामीले आगामी वर्षको नीति तथा कार्यक्रम एवं बजेट लगायतका विषयमा कुराकानी गरिरहेका छौं। आज संघीय संसदको वर्षीय अधिवेशन शुरू हुँदैछ। यिनै विषयमा हामीसँग कुराकानीमा हुनुहुन्छ नेपाल कम्युनिष्ट पार्टी नेकपाका संसदीय दलका उपनेता एवं पूर्व सभामुख सुभाष चन्द्र नेवान। अब जसो नीति तथा कार्यक्रमकै सन्दर्भमा हामी जोडौं कि विगतमा सरकारको एउटा भनौँ न सरकारप्रति जनताको एउटा विश्वास एकदम दृढ विश्वास देखिन्थ्यो। यहाँहरूले भन्नुभएको छ यहाँको पार्टी एकदमै एकढुक्का थियो, अब अहिले चाहिँ यहाँको पार्टीको आन्तरिक जीवनमा जीवन पनि कहीँ न कहीँ प्रभावित भएको छ। यहाँले अहिले भर्खरै भन्नुभयो अब जनतामा पनि सरकारको कामलाई लिएर प्रश्न गर्नेहरू बढेको देखिएको छ। प्रतिपक्षी दलले विगतमा यहाँहरूको चाहिँ नीति तथा कार्यक्रम बजेटलाई समर्थन गरेको थियो, यो तेस्रो पटक वर्तमान सरकार तेस्रो बजेट ल्याउँदैछ, यसलाई पनि सर्वस्वीकार्य बनाउने सन्दर्भमा भएका प्रयासहरू के छन् दलीय रूपमा संसद दलको उपनेताको हिसाबले यहाँले भन्नुपर्दा?
होइन, यसमा यसका कतिपय पक्षहरू जस्तो भनौँ न यसलाई प्रस्तुत गर्ने अगाडि बढाउने सन्दर्भका कुराहरू संसदमा कार्यव्यवस्थामा छलफल भएका छन्। तर स्वयं नीति कार्यक्रम बजेट सर्वसम्मत नहुन सक्छन्, सत्तापक्ष प्रतिपक्षका आफ्ना कुराहरू हुन सक्छन्। हामी प्रणाली नै त्यस्तो प्रणालीमा छौं, संसदीय प्रणाली हामीले अपनाएका छौं, बहुमत र अल्पमतको प्रणाली र प्रक्रियालाई हामीले अपनाएका छौं। आवधिक निर्वाचन र आवधिक निर्वाचनमा बहुमत ल्याउने सत्ता सम्हाल्ने जो अल्पमतमा हुन्छ उसले जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्ने हामीले यही प्रक्रिया अपनाएका छौं र काम गर्दै जाँदा गल्तीहरू हुन सक्छन्, कमी कमजोरीहरू हुन सक्छन्। ती सबै कुराहरू लिएर फेरि एकपटक जब समय आउँछ सम्पूर्ण हिसाब किताब लिएर जनताको बीचमा उपस्थित हुने, त्यसको बारेमा आफ्ना कुराहरू जनतालाई भन्ने, प्रतिपक्षले पनि भन्ने, फेरि जनताको निर्णय लिएर बहुमत सरकार सञ्चालन गर्ने, अल्पमत प्रतिपक्षमा बस्ने, हाम्रो यही नै स्थापित प्रणाली हो। त्यही प्रणाली र प्रक्रियाको आधारमा उभिएर हामी अगाडि बढ्छौं भन्ने कुरामा विवाद रहेन। अब त्यही सन्दर्भमा स्वाभाविक रूपमा यी विभिन्न प्रसंगहरूलाई लिएर संसदमा छलफल हुनेछन् र हामी एउटा टुङ्गोमा पुग्नेछौँ।
अब अलिकति बजेटतिर केन्द्रित हौ। यो वर्षको बजेट हामीले अघि पनि केही छलफल गर्यौं कि यो सामान्य समय होइन, यो विषम परिस्थिति हो। त्यसमाथि हाम्रो मुलुक एउटा भनौँ न आयातमा निर्भर अर्थतन्त्र छ, माल सामान आयात भएर हामीले चाहिँ उठाएको कर हाम्रो अर्थतन्त्रको प्रमुख हो। त्यसै गरी वैदेशिक रोजगारीमा गएका हाम्रा दाजुभाइले पठाएको पैसा हाम्रो अर्को स्रोत हो। यो स्थितिमा दुईटै पक्ष यसपालि कमजोर हुने देखिन्छ, किनभने आयात घटेको छ र आगामी वर्ष पनि आयात घट्ने देखिन्छ, किनभने हाम्रा दुई छिमेकीहरूमा पनि यो संक्रमणको समस्या छ जसले गर्दा उनीहरूको पनि उत्पादन घट्नेछ भन्ने खालका अनुमानहरू गरिएका छन्। र वैदेशिक रोजगारीको अवस्था त एकदमै दयनीय हुन पुग्ने सरकारले नै भनिसकेको छ। ठूलो संख्याका नेपाली दाजुभाइहरू नेपाल फर्कने तयारीमा हुनुहुन्छ, उहाँहरू फर्कनुहुनेछ। अब यसपालिको बजेटले यी सबै कुराहरू सम्बोधन गर्ने सन्दर्भ, जस्तो अब कृषिमा हामी चाहिँ बढाउनुपर्छ, आन्तरिक रोजगारीहरू सिर्जना गर्नुपर्छ भनेर अहिले छलफलहरू चलिरहेको सन्दर्भमा आगामी वर्षको बजेटको सिलिङ कसरी हेरिएको छ, सत्तारूढ दलले कसरी हेरेको छ र यो बजेट केमा केन्द्रित हुनेछ?
अब स्वाभाविक रूपमा हाम्रो कोरोनासँगको लडाई र त्यसले पारेका नकारात्मक असरहरू त्यसैमा केन्द्रित भएर हामीले अगाडि बढ्नुपर्नेछ। त्यो हामीले अघि पनि चर्चा गरिसकेका छौँ, अर्थमन्त्रीले यो कुरा सार्वजनिक रूपमा पनि भन्नुभएको छ, अब औपचारिक रूपमा यो सदनमा पनि प्रवेश यसले पाउँछ। हामीले प्री बजेट छलफल 28 गते गर्ने भनेका छौँ, त्यो छलफलको लागि अर्थमन्त्रीजीले केही कुराहरू राख्नु नै हुन्छ, त्यो हाम्रो लागि छलफलको एउटा आधार नै हुन्छ। विवादै छैन, सिङ्गो विश्व नै कोरोनाले आक्रान्त बनेको छ, अर्थतन्त्रलाई विश्व अर्थतन्त्रलाई त्यसले धेरै ठूलो नकारात्मक असर परेको छ। स्वाभाविक रूपमा हाम्रो जस्तो सानो अर्थतन्त्र भएको मुलुकलाई यसले साह्रै धेरै असर पर्छ पार्छ भन्ने कुरामा विवाद छैन. त्यही कुरालाई ध्यानमा राखेर अब हामी के गर्छौँ, हामी कसरी अगाडि बढ्छौँ. जस्तो तपाईँले भन्नुभयो, धेरै नेपालीहरू जो बाहिर काममा गएका छन् कतिपय फर्कने कुराहरू उहाँहरूको हकमा उठिरहेको अवस्था छ. उहाँहरूलाई हामी कसरी फर्काउँछौँ, उहाँहरू फर्काउँदा देशमा कसरी उहाँहरू उहाँहरूका आर्थिक पक्षहरूदेखि लिएर विभिन्न त्यसलाई कसरी हामी सम्बोधन गर्छौँ लगायतका प्रश्नहरू छन्. त्यही सन्दर्भमा कृषिमा आधारित हाम्रो देशको अर्थतन्त्रलाई त्यसैमा बढी केन्द्रित गरेर यो समस्या समाधान गर्नुपर्छ, रोजगारीको सिर्जना गर्नुपर्छ भन्ने ढंगले पनि प्रश्नहरू उठेका छन्. यी यावत कुराहरू अर्थात छोटकरीमा हामी कोरोनालाई नै केन्द्रित गरेर कोरोनाले उठाएका समस्याहरूलाई समाधान गर्ने हिसाबले हामीले अगाडि बढ्नुपर्ने हुन्छ, त्यसैमा केन्द्रित रहेर हामीले काम गर्नुपर्ने हुन्छ भन्नेमा विवाद छैन.
अब हामी करिब करिब अन्त्य अन्त्यमा छौँ. संसद भनेको नीति निर्माण गर्ने थलो हो, कानून निर्माण त्यहाँ हुन्छ. अब अहिले पछिल्लो समयमा यो विषम परिस्थितिलाई विभिन्न ढंगले ट्याकल गर्ने भनौँ अथवा समस्या समाधानहरू गर्नका लागि वर्तमान विद्यमान कानूनहरू कहीँ न कहीँ अपर्याप्त रहेको विधान व्यवस्थापन समितिले पनि जनाएको छ र विधान व्यवस्थापन समितिले विभिन्न 32 बुँदे सुझाव पनि सरकारलाई दिएको छ कि अहिलेको यो अवस्थालाई कसरी ट्याकल गर्ने भन्ने सन्दर्भमा. अब यो नीति तथा कार्यक्रमको सन्दर्भ, बजेटको सन्दर्भ महत्वपूर्ण विषयहरू छँदैछन्. आज संयोगले कानून दिवस पनि परेको छ, यो यहाँ कानूनका ज्ञाता पनि हुनुहुन्छ. अब अहिले यो वर्षीय अधिवेशनले ती कानूनहरूको निर्माणको सन्दर्भ, यो विषम परिस्थितिलाई आवश्यक पर्ने कानूनहरू र नियमित कानूनी प्रक्रियाहरूमा केही सम्बोधन गर्ने सम्भावना छ अथवा त्यो गर्नुपर्ने यहाँले देख्नुहुन्छ?
गर्नुपर्ने अवस्था छ. हाम्रो कोरोना नै सबैभन्दा महत्वपूर्ण पक्ष हो, त्यसलाई नै सम्बोधन गर्नको लागि हामीले विशेष ध्यान दिनुपर्छ भन्ने त हामीले चर्चा गरिसक्यौं. तर त्योदेखि बाहेक यी विपद व्यवस्थापनसँग सम्बन्धित कानूनका कुराहरूदेखि लिएर त्यति मात्रै होइन, कतिपय कानूनहरू विगतका अधिवेशनहरूमा विचाराधीन छन्, त्यो हामीले काम अगाडि बढाएका छौं तर टुङ्गिएको अवस्था छैन. तिनै सन्दर्भमा कतिपय विधेयकहरू समितिमा गएर छलफलमा छन्, विचाराधीन छन्, त्यसलाई टुङ्ग्याउनुपर्ने अवस्था छ भनेदेखि कतिपय कानूनहरू, जस्तो उदाहरणको लागि संक्रमणको सन्दर्भमा, शान्ति प्रक्रियाको सन्दर्भमा हामीले धेरै मेहनत गरेर प्रक्रियालाई अन्तिम रूप दिनको लागि हामीले काम गरेका छौं र त्यो सन्दर्भमा विधेयक लगभग तयारी अवस्थामा पुगेको छ. त्यस्ता विधेयकलाई पनि सदनमा प्रवेश गराएर टुङ्गोमा पुर्याउनु पर्ने अवस्था छ. यो लगायतका कतिपय एउटा सामान्य अवस्थामा नभई नहुने कानूनी व्यवस्थाहरू गर्नुपर्ने स्थिति हुन्छ, त्यस बारेमा पनि हामीले विचार पुर्याउनु पर्ने हुन्छ. यो सबै कुराको सन्दर्भमा हामी अगाडि बढ्नुपर्छ र अर्को कुरा, संविधानलाई कार्यान्वयन गर्ने सन्दर्भमा पनि हामी अगाडि बढिरहेका छौं. त्यस सन्दर्भमा कतिपय कानूनका व्यवस्थाहरू हामीले गर्नुपर्ने हुन्छ, त्यस बारेमा पनि हामीले यो अधिवेशनमा विचार पुर्याउनु पर्ने हुन्छ.
हजुर, संसदीय दलका उपनेता, सत्तारूढ दलका तथा पूर्व सभामुख सुभाष चन्द्र नेमङज्यू, यहाँको महत्वपूर्ण समय र कुराकानीका लागि यहाँलाई धेरै धन्यवाद.
यहाँहरूलाई पनि धेरै धेरै धन्यवाद र नमस्कार.
उहाँ हुनुहुन्थ्यो पूर्व सभामुख एवं सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका संसदीय दलका उपनेता सुभाष चन्द्र नेमाङ. आजको अन्तर्सम्वादमा हामी मूलत आजदेखि शुरू हुने संघीय संसदको वर्षीय अधिवेशन र अधिवेशनभित्रका कार्यसूची, नीति तथा कार्यक्रम र बजेट लगायतका विषयमा कुराकानी गर्दैथ्यौं. अन्तर्सम्वादको निर्धारित समय सकिएको छ. प्राविधिक मित्र शंकर भण्डारी सहित म सन्तोष रेग्मी विदा हुन्छु. नमस्कार.